أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. عزیزان ایمان، آج اکتوبر 1980 کی 10 تاریخ ہے اور درس قرآن کریم کا آغاز سورہ سواد کی آیت 27 سے ہو رہا ہے، یہ 26 38/20. سابقہ آیات میں سلسلہ کلام یہ چلا آ رہا تھا کہ حضرت داؤد علیہ السلام کے سامنے ایک مقدمہ پیش ہوا. میں نے آخر میں یہ عرض کیا تھا کہ یہ ایک مقدمے کی بات نہیں تھی، بنی اسرائیل یا یہودیوں کی قوم سرمایہ داری کی انتہا تھی ان کے اندر، اور سرمایہ داری کا بنیادی اصول یہ ہے، اس مثال کی روح سے، کہ جس کے پاس 99 دنیاں ہیں اس کی انتہائی کوشش یہ ہوتی ہے کہ جس کے پاس ایک ہے وہ بھی اسی کے پاس آ جائے. یہ ہے بنیاد اس کی. مایا کو مایا ملے کر کر لمبے ہاتھ، لیکن یہ مایا کو مایا ہی ملتی ہے کہ بڑی مایا جو ہے وہ چھوٹی مایا کو اپنی طرف کھینچ لیتی ہے. تو یہ تھی وہ چیز جس کے لیے انہیں کہا گیا کہ معاشرے میں یہ اقتصادی یا معاشی اصلاح نہایت ضروری ہے، اور یہ تو اصلاح نہیں تھی، یہ تو انقلاب تھا، اور بہت بڑا انقلاب. یہ آپ اقتدار جو سنبھالے ہوئے ہیں ان سے تو پھر بھی لڑ کر جھگڑ کر فساد کر کے کچھ نہ کچھ چھین سکتے ہیں. سرمایہ داری کا جو نظام ہے اس کو بدلنے کے لیے بڑی ہی عزم کی ضرورت ہے، بڑی استقامت کی ضرورت ہے، اور یہ جو ان کی مخالفت ہوتی ہے اس کا تو مقابلہ آج دنیا کی بڑی بڑی سپر پاور ان چند یہودیوں کے ہاتھوں بالکل نالا مجبور تنگ آ رہے ہیں. ان کی مرضی کے خلاف یورپ کی کوئی طاقت، امریکہ کی کوئی طاقت چند یہودیوں کی مرضی کے خلاف کوئی فیصلہ نہیں کر سکتا. اس قدر بے بس ہو گئے ہوئی ہیں سپر پاور جتنی بھی ہیں. کہنے کو پاور سپر وہ ہیں، لیکن وہ ہینڈل سارا ان کے ہاتھ میں ہے، یہ سرمایہ دار یہودی جو ہے. تو یہ تو بہت پرانی ریت ان کے اندر چلی آ رہی تھی. تو اس کے متعلق کہا گیا کہ بڑی ہمت سے اس ان کے اس سرمایہ دارانہ نظام کو بدلنا ہے تم. تو یہ چیز کہنے کے بعد بات ہوئی کہ یاد آؤ دو ان جالنا کا خلیفہ تن فی الارض، ہم نے تمہیں ملک میں اقتدار دیا ہے. تو پہلی چیز تو یہی ہے کہ یہ انبیاء کرام واز کہنے کے لیے نہیں آتے تھے، یہ ایک نظام قائم کرتے تھے، اور اس نظام کے متعلق یہ کہا کہ فحکم بین الناس بالحق، لوگوں کے معاملات کے فیصلے. اب یہاں ہے وہ اصل چیز، جہاں نظام خداوندی اور دنیا کا سیکولر نظام، اس میں حد امتیاز پیدا ہو جاتا ہے، تفریق پیدا ہو جاتی ہے. دنیا کے عام نظام میں نظام عدل جسے کہا جاتا ہے، اگر کوئی فیصلہ مروجہ قانون کے مطابق ہو جائے بغیر روح رعایت کے، تو اسے کہا جائے گا کہ انصاف مل گیا، عدل ہو گیا قانون کے مطابق. اتنی سی بات ہے نا کہ کسی کی رعایت نہ کی جائے، کوئی رشوت نہ لی جائے، کسی کی مخالفت نہ کی جائے، قانون کے قاعدے کے مطابق فیصلہ کر لیا جائے تو وہ عدل ہوتا ہے. قرآن کہتا ہے کہ یہ ٹھیک ہے. ان کی جو ڈیفینیشن یا معیار ہے عدل کی وہ تو یہی ہے، لیکن اگر وہ قانون جس کے مطابق یہ فیصلہ ہوا ہے وہی بے عدلی کے اوپر، نا انصافی کے اوپر مبنی ہو، تو یہ انصاف کیسے ہو جائے گا؟ وہ پہلے اس قانون کو لیتا ہے جس کے مطابق فیصلے ہونے ہوتے ہیں، وہ کیسا ہے؟ یہ ہے بنیادی فرق. سیکولر نظام جسے عام نظام کہتے ہیں، उसमें ये कवानीन भी इन्हीं इंसानों के बनाए हुए होते हैं। और जब भी इंसानों की कोई चीज बनाई हुई वगैरह कर दी कायम करता होगा तो उसमें इंसानी कल्ब की रंगीनी की आमेजश तो जरूर हो जाएगी। पहले तो कानून ऐसे बने और फिर उन कानून के ऊपर अमल पीरा होने के लिए जो मशीनरी है उसमें भी वो इंसान होते हैं, लेकिन बुनियादी चीज ये है कि वो कानून कैसा है। तो इसीलिए कुरान करीम ने जहां जहां अदल के मुतल्लिक कहा है अल हक और वही यादलून उसके मुतल्लिक कहा है कि अदल ये है कि अल हक के मुताबिक जो कवानीन बने उन कवानीन की रूह से फैसला किया जाए तो वो है जिसे अदल कहा जाएगा। तो इसलिए यहां कहा है कि तुम्हें जो इख्तदार दिया है तो मामलात के फैसले जो तुमने करने हैं बिल हक करने हैं। तो अल हक जब आएगी चीज तो फिर ये तो वही खुदाबंदी है, उसकी रूह से जो कवानीन आकाम हदूद अकदार उसूल दिए जाए उनके मुताबिक फैसले करने हैं। और अगली चीज आगे कि वला तत्तब इल हवा, न अपनी ख्वाहिशात आरजुओं के मुताबिक का उसमें असर हो न किसी और की ख्वाहिशात का असर उसके ऊपर पड़े आगे मुतासर कतन न हो। हक के मुताबिक फैसले किए जाओ, अपने आप के ख्वाहिशात अपने जज्बात को भी उसमें दखल अंदाज न होने दो, ये अदल के लिए है। और लोगों के ख्वाहिशात या उनके मफाद के मुताबिक खबर न सोचो, उसका इतबा न करो। अल हक जो फैसला देता है वो फैसला करो। वला तत्तबिल हवा फाजो जिद्दा का अन सबीलिल्लाह, अगर तुमने अपने या दूसरे लोगों की ख्वाहिशात का इतबा शुरू कर दिया तो ये चीज तुम्हें सही रास्ते से बहका दे, फिर नहीं तुम सही रास्ते पे चल सकते। इन्नल्लज़ीना यदिल्लूना अन सबीलिल्लाह लहुम अज़ाबुन शदीदुन बिमा नसू यौमल हिसाब का आवाज, जो लोग भी सही रास्ते से बहक जाते हैं तबाही होती है उनके लिए। और उसकी वजह ये बताई है कि क्यों बहक जाते हैं। बुनियादी चीज है अजीजा ने मन तमाम अमराज की जड़ है ये बिमा नसू यौमल हिसाब, वो भूल जाते हैं कि हमने इसका कहीं हिसाब भी दे, वो हिसाब यहां तक तो होता है अपने से ऊपर कोई भी हो बहरहाल वहां तक ही हिसाब होता है ना। ये मुआवजा अगर हो भी तो ही निजाम भी अगर हो किसी माशरे के अंदर तो वहां ये मुआवजा ये हिसाब ये अकाउंटेबिलिटी ये जिम्मेदारी अपने से ऊपर के इंसान की होती है ना। आपसे ऊपर जो ऑफिसर इंचार्ज है उस तक उसकी उससे ऊपर आखिर में चले जाओगे तो वो मम्लिकत के जो सरबराहान है वहां तक तो इंसानों के सामने ही होगी। अगर इंतजाम ऐसा कर दिया जाए कि वहां मुआवजा ना हो तो फिर तो कोई चीज नहीं जो आपको रोक दे इस चीज से कि गलत फैसले आप ना करें। यही है असल चीज, ये है दीन की कि ये हो कि जहां मुआवजा हो या ना हो एक कानून मकाफात अमल है जिसको कहा जाता है खुदा के यहां हिसाब होना खुदा के यहां मुआवजा होना, निजाम अदल है कुरान करीम की रूह से मकाफात अमल का जो कानून है उसकी रूह से वो होता है। ये खुदा का कानून है और वो कानून जारी और सारी है, कायनात की हर शय उस कानून के मुताबिक रूबा अमल है। इंसानों की दुनिया में अब यहाँ ये एक चीज कुरान करीम कहता है हम लोगों ने तो खैर तहकीकी क्या करनी है, हमसे तो सदियों से सोच के दरवाजे बंद हो चुके हुए हैं। तहकीक कर रहे हैं तहकीक करने वाले यूरोप अमेरिका के मुहक्कीकीन दानिशवर इंटेलेक्ट साइंटिस्ट, कुरान ने कई मकामात में ये कहा है कि ये जो खुदा का कानून मकाफात अमल है कि जो आपके दिल में गुजरने वाले ख्यालात का भी मुआवजा करता है, जो बच जाते हैं आप जहां इंसानों की गिरफ्त से उसका भी मुआवजा होता है। मुआवजा क्या होता है, उस कानून के मुताबिक फितरी फेल है अमल है उस कानून का कि वो नतीजा पैदा करे। तो ये बजाहर चीज हमारे समझ में नहीं आती कि अगर एक शख्स एस्केप कर गया है नहीं पकड़ा गया कुछ उसने इंतजाम कर लिया है یا دل میں گزرنے والے جو خیالات ہیں, تو ان کا محاسبہ کس طرح سے ہے اس قانون کا کہ وہ نتیجہ پیدا کرے؟ تو یہ بظاہر چیز ہمارے سمجھ میں نہیں آتی کہ اگر ایک شخص اسکیپ کر گیا ہے, نہیں پکڑا گیا, کچھ اس نے انتظام کر دیا ہے, یا دل میں گزرنے والے جو خیالات ہیں, تو ان کا محاسبہ کس طرح سے ہوتا ہے؟ کس طرح والی بات بھی وہ ہمارے سمجھ میں نہیں آتی. قرآن جو بات کہتا ہے, میں نے کہا ابھی اس تک تو تحقیق پہنچی نہیں, وہ کہتا یہ ہے کہ وما خلقنا السماء والارض وما بینهما باطلا. یاد رکھو یہ خارجی کائنات جو ہے یہ یوں ہی باطل نہیں ہم نے پیدا کی, بیکار نہیں پیدا کی, یہ ایک مقصد کے لیے پیدا کی ہے. خارجی کائنات پوری کی پوری ایک مقصد کے لیے پیدا کی ہے. تو ہمیں تو یہی نظر آتا ہے نا کہ بہرحال موسم بدلتے ہیں, ہوائیں چلتی ہیں, بارش ہوتی ہے, رویدگی ہوتی ہے, نباتات ہوتی ہے, یہی نظر آتا ہے نا اس کا مقصد. وہ کہتا ہے یہی مقصد نہیں ہے, یہ تو تمہارے لیے, تمہاری طبی زندگی کے لیے سامان نشو و نما بہم پہنچانے کے ذرائع ہیں. حقیقت میں اصل مقصد جو ہے وہ یہ ہے, وَخَلَقَ اللَّهُ السَّمَاوَاتِ وَالْأَرْضَ بِالْحَقِّ. یہاں ہے پھر وہی بالحق, باطل نہیں ہے, الحق ہے یہ. وَلَتُجْزَى كُلُّ نَفْسٍ بِمَا كَسَبَتْ وَهُمْ لَا يُظْلَمُونَ. اور یہ اس لیے ہے کہ ہر شخص کو اس کے عمل کا بدلہ مل کر رہے اور کسی پر کوئی زیادتی نہ ہو. اب یہ چیز کہ یہ خارجی کائنات کی اتنی عظیم شان مشینری, قرآن کی روح سے یہ سرگرم عمل ہے, صرف ان طبی نتائج پیدا کرنے کے لیے نہیں, بلکہ یہ کہ تمہارے اعمال, تمہارے کام جو ہیں وہ بلا نتیجہ نہ رہیں, ہر ایک کو اس کے عمل کا نتیجہ مل کر رہے اور کسی پر کوئی زیادتی بھی نہ ہو. 45/23 22 ہے, یہ 22 ہے, 45/23. اور اگلا ہے, افر آئے تھا میں اتخذ الہ ہوا وعد اللہ اللہ علی علم وختم علی سمعہ وقلبہ وجعل علی بصرہ غشاوہ. کہا اس کی حالت پہ غور کیجئے کہ جو اس الحق کی بجائے اپنی ہی خواہشات, اپنے ہی مفادات کے پیچھے لگ پڑا, اپنے ہی جذبات کے تابع چل پڑا, نتیجہ اس کا یہ ہوا. کتنا انٹلیکٹ کیوں نہ ہو, کتنا ہی دانش مند کیوں نہ ہو, علم و ہنر اور تہذیب و تمدن میں کتنے ہی بلند مقام کے اوپر وہ قوم کیوں نہ پہنچی ہوئی ہو, جب بھی وہ جذبات کے تابع چڑھے گی تو علم کے باوجود وہ گمراہ ہو جائے گی. اس کے کانوں کے اوپر, اس کی آنکھوں کے اوپر مہریں لگ جائیں گی, پردے پڑ جائیں گے. وہ جو فیصلہ کرنے والی انسان کے اندر قوت جسے مائنڈ کہا جاتا ہے, وہ بھی صحیح کام یہ نہیں کرے گی. تو کہا نہیں جہدی اللہ من بعد, جب جس کی حالت یہ ہو جائے اس کے بعد اس کو صحیح راستے کی طرف کون لا سکتا ہے؟ تو بات یہاں یہ کہی گئی ہے کہ یہ خارجی کائنات جو اس طرح سے سرگرم عمل ہے, کہا یہ ہے کہ یہ اس کے لیے, اس کا مقصد یہ ہے کہ انسان کا کوئی عمل بلا نتیجہ نہ رہے. یہ کیسے ہوتا ہے؟ کبھی دنیا کے اندر تو بہرحال تحقیق اس کی ہو ہی رہی ہے, وہ ٹھیک ہے, لیکن یہ کہ انسانی اعمال کے نتائج بھی, جس سے مقاصد عمل کہا جاتا ہے, ان کے مرتب کرنے میں بھی یہ جو کارگاہ کائنات کی مشینری ہے اس کا عمل دخل ہے. ابھی تک اس پہ تحقیق نہیں, تحقیق ہو رہی ہے, میں نے عرض کیا ہے, وہ آ رہے ہیں اس طرف. قرآن نے کہا یہ ہے کہ یہ کارگاہ کائنات کی مشینری ہم نے یوں ہی, باطل کے معنی ہوتا ہے تقریبی نتائج پیدا کرنا یا بیکار رہنا کسی چیز کا, نتیجہ ہی نہ پیدا کرنا. کہا یہ نہیں, اور نتیجہ یہ بتا دیجیے جو میں نے ابھی ابھی عرض کیا ہے, اور کئی مقامات میں بھی ہے اس کی یہی آیتیں یا اس قسم کی آیتیں, کہ یہ انسانی اعمال کے نتائج مرتب کرنے کے لیے یہ مشینری سرگرم عمل ہے. بہرحال اسی ایمان سے تو بات آگے چلتی ہے ہماری, کہ انسان کا کوئی عمل بلا نتیجہ نہیں رہ سکتا, اس کا محاسبہ, اس کا مواخذہ, اس کے عقوبت ضروری ہوتی ہے. और अगर कोई ये समझता है कि नहीं साहब बस हमने अपने हुनरमंदी से इंतजाम कर दिए हैं कि हम किसी की गिरफ्त में नहीं आए, जारे का जन्मल्ला दीना कफर, ये कुफर है, ये कुफर है और ये उनका अपना धन है जो हमें बातल है, जो समझते हैं कि हमें कोई नहीं पकड़ सकता, हमने इंतजाम यहाँ कर दिया है, पकड़ने वाली मशीनरियों को या साथ में ला लिया है या ड्यूब कर दिया है उनको, हम कोई नहीं पकड़ सकते। फवैलुल्लाह दीना सफर मिनन्नार, तबाही का जहन्नम है इन लोगों के लिए। अब दो किस्म के ग्रोह सामने आ गए, एक तो वो कि जिनका ये ईमान है कि ये बात अगर सरे दस्त हमारी तहकीक में नहीं आई कि ये किस तरह कर रहा है, ये सिलसिला कायनात ये अमल कैसे कर रहा है, ना हो, ईमान हमारा ये है कि इंसान के दिल में गुजरने वाले ख्यालात जो हैं वो भी नतीजा पैदा करते हैं, जिसे मुहासबा या मुआखजा कहते हैं, उसके माने नतीजा पैदा करना, नतीजा पैदा करके रहते हैं, यहाँ पैदा नहीं होता, जिंदगी यहाँ खत्म नहीं हो जाती, जिंदगी आगे चलती है, नतीजा पैदा होगा, यहाँ नहीं पैदा होता वहां होगा, तो जिंदगी में तो तसलसल है। एक तो ये, और दूसरे ये हैं कि जो ये समझते हैं कि ये दुनियावी निजाम है, ये कानून का अदल का, इसमें से हम किसी तरह से इंतजाम कर लें कि बच जाएं अपने जराइम से, तो फिर कुछ कोई मुआवजा मुआवजा नहीं है, हमारा कुछ नहीं बिगड़ सकता। कहा दो किस्म के ये ग्रोह हो गए, कहा अम नजीन कल मुफ्तदीन फिल अर्ध, अम नजीन कल तुजार, कहा कहो ये दो ग्रोह हैं, एक ये ग्रोह है जो ये ईमान रखता है, दूसरा वो है जो इससे इनकार करता है। अब यहाँ तो ये बात ऐसी अजीम कही है, कहा क्या तुम समझते हो कि ये दोनों ग्रोह इनकी जिंदगी जो है फिर अर्ध कहा है, कयामत के दिन की जिंदगी को तो छोड़ दीजिए कि वहां तो बहरहाल हम कहते ही हैं कि हाँ साहब ये मुजरिम जहन्नम में जाएंगे और ये मुत्तकी परहेजगार जन्नत में जाएंगे, वहां वो फिर अर्ध कह रहा है कि क्या तुम समझते हो कि ये दो ग्रोह जो हैं जहां इसी दुनिया के अंदर दोनों की जिंदगी एक जैसी होगी, क्या जो इन कवानीन की दीगाश करने वाले कौम है अपराध हैं, क्या वो उन जैसे हो जाएंगे कि जो इनके टुकड़े टुकड़े करके रख देते हैं इस कौम, जो मानते ही नहीं है इसको, कहो दोनों की जिंदगी जखा हो सकेगी, सोचिए वीरा ने मान, कितनी बड़ी इम्तियाजी चीज कि जिसे हम दावा करके कहते हैं ईमान वाले हमारे सारे वाले ये मोमनों की दिमाग, जिसे अब हम मुसलमान कह के धोखा दे देते हैं आपने, वो कहता है कि इनकी जिंदगी और उनकी जिंदगी एक जैसी होगी नहीं। तो ठीक है, आप ये कहेंगे एक जैसी ना होने का तसव्वुर हमारा भी है ना, कि हम जलीलो खार रहेंगे, उनकी जूतियां खाते रहेंगे, वो डंडे बरसाते रहेंगे, देख लीजिए एक जैसी तो नहीं है ना, ठीक है, एक जैसी ना होने के पहले ये भी तो बात है ना, और नहीं है, सीधी सी बात है, लेकिन वो तो भागने नहीं देता, वो कहता है जब हमने कहा है कि एक जैसी नहीं है तो हम तुम्हें बता देते हैं कि इससे मुराद क्या है, अपने आप को फ्रेज में ना रखो, वलई या जा अल्लाह हो लिल का सदीला, इसके माने ये हैं कि इससे न मानने वाले कभी मोमिनों पे गालिब नहीं आ सकेंगे, ये है जो कहा एक जैसी जिंदगी नहीं होगी। कुरान अजीजा ने मान, अगर ईमान है इस चीज का तो फिर सोचिए कि हम कहाँ खड़े हैं, माजल्ला या तो ये कहिए कि मैं ये शायरी थी ये कर दी अल्लाह ताला ने, और अगर ये हक है जो कहा गया है तो फिर सोच लीजिए कि हमारा समाज किस में होता है। कुरान कहता है वह नहीं यज्ञ हो, ये हो नहीं सकता कि अल्लाह ऐसा कर दे कि गुफार कभी मोमिन पे गालिब आ सके, ये हो नहीं सकता। 4/141 इस निजाम के मुतालिक तो उसने कहा है लयुन फेरा वाला दीन है, कुल्ले दुनिया के हर निजाम के ऊपर इसको गालिब आना है, और ये चीज के हो ही नहीं सकता। ये अब जो कहा गया कि क्या इन दोनों की जिंदगी एक जैसी होगी, तो आप समझ में बात आ गई कि वो जो कहा एक जैसी नहीं होगी उसके माने क्या है। ये एक जैसी इनकी जो ईमान वाले हैं, जिनको जो कहा कि ये इस कदर गालिब होंगे, वो आलाउन कहा है कुरान ने, तो सबसे बुलंद और सबसे बड़े रतबे वाले, अंतमुल आलाउन है इनकुम तुम, ये कैसे होगा ये किस चीज की वजह से ऐसा होगा? कहा किताबुन अंजलना हो इलैका मुबारक, ये किताब दुनिया भर की बरकत इसके अंदर मौजूद, बरकत होती है ये जो बरसात के बाद ये घनी किस्म की ये रुईदगी होती है ना, जो जिसकी सब्जी स्याही माइल हो जाती है, बड़ी घनी किस्म की जो होती है, इस किस्म की पैदावार जो होती है वो बरकत कहलाती है। ये किताब के जो इस किस्म के नतायज पैदा करने वाली है, इसका इत्तेबा जब वो लोग करेंगे तो उसका नतीजा ये होगा। लेकिन किताब दी गई काहे के लिए है? जितना हम पढ़ते हैं शायद ही कोई और पढ़ता होगा इस किताब को, अपनी किताब को। तो कहता है कि ये पढ़ने वाली बात सिर्फ नहीं है, ले यो दब माफ़रत मुबारक कुन, यही छपा हुआ नहीं, मुबारक कुन ले यद दब्बरू आयाते ही वाले जाता जक्करा उदुल अलबाब। किताब है जिस पे गौर व तदब्बुर किया जाएगा, अकलो फिक्र से काम दिया जाएगा, और ये उन लोगों को सही रहनुमाई देगी, उलुल अलबाब साहिबान अकलो बसीरत। बल्कि मैंने एक दफा बताया है, ये जो अलबाब का लफ्ज आता है वो हमारे यहाँ लुब लबाब कहते हैं ना, फिर इसका लुब लबाब ये है, पंजाबी जन कहने ना तत् कटिया है, अकल का लुब लबाब जो है इस मकाम के ऊपर अकलो फिक्र से काम लेने वाले, तदब्बुर और गौर से ये अरबाब फिक्र दानिश, वो जो गौर और तदब्बुर से इस कुरान को देख पढ़ेंगे, इस कुरान से आएंगे, तो ये है उनको ये कुरान वो रहनुमाई देगा जिसका नतीजा बरकत होंगी, जिसका नतीजा ये होगा कि फिर इस जो नहीं मानने वाले इन कवानीन को वो कभी उनके ऊपर गालिब नहीं आ सकेंगे। तदब्बुर शर्त था, ये जो साजिश हुई है इस कौम के साथ उसके लिए तफसील तो लंबी चौड़ी है, उसका नुकता मासका एक ही है अजीजा ने मान, कि इनके ऊपर सोच के दरवाजे बंद कर दिए। जब भी सोच के दरवाजे बंद किए जाएंगे तो वो कौम इंसान से हैवानात के दर्जे के ऊपर आ जाएगी, और जब हैवान के दर्जे पे आएगी तो कोई भी होगा कुव्वत वाला जिसके हाथ में डंडा होगा वो उनको आगे लगा देंगे। सारी तारीख हमारी यही सोच के दरवाजे, कुरान को बामाने पढ़ने की खराब की मुखालफत हो रही है। ये सारा ये हाफिज नाजरा कुरान जितना ये पढ़ा जा रहा है, यानी माने तक तो कुरान के नहीं मालूम, पढ़ते चले जा रहे हैं, सिर्फ माने ही मालूम नहीं, वो तो ये कहता है तदब्बुर है इसके ऊपर, उलिल अलबाब है उनके समझ में ये बात आ सकेगी, इंतहाई अकलो फिक्र की रूह से इस कुरान से ये रहनुमाई के तरीके, ये सिरात मुस्तकीम के निशानात इससे हासिल करने होंगे। ये है इस तरह कुरान के लिए ये दिया। अब वो फिर हजरत दाऊद अलैहिस्सलाम का जो किस्सा था उससे आगे चला है, उनके बेटे हजरत सुलेमान अलैहिस्सलाम, वहबना ले दाऊदा सुलेमान, उनका बेटा सुलेमान। ये एक बार याद रखिएगा, ये अंबिया बनी इसराइल में हम देखते हैं कम से कम दो तीन पुश्तों तक वो अंबिया भी उनकी नबूवत भी उनकी औलाद के अंदर आती है। हजरत इब्राहिम अलैहिस्सलाम, हजरत इसहाक उनके भाई, हजरत इस्माइल, इसहाक के बेटे याकूब, याकूब के बेटे यूसुफ, यहाँ तक तो एक लड़ी नजर आ रही है कि बाप के बाद बेटा है। इनके पास बात चाहते नहीं थी, लेकिन असल बात तो नबूवत की है, तो नबूवत तो ऐसी चीज है नहीं, वो इक्तसादी तौर से कोई हासिल नहीं कर सकता अपने कस्बो हुनर से, ये जाए कि वो विरासतन आ जाए किसी के पास, विरासतन तो ये आ ही नहीं सकती। हजरत इब्राहिम अलैहिस्सलाम ने तामीर काबा के बाद जो दुआ की थी कि या अल्लाह ये चीज हमें देना, ये मेरे देना, उसने अल्लाह ताला ने कहा कि ठीक है हमने तुम्हारी दुआ कबूल कर ली, हम ये देंगे। उसके बाद उन्होंने हजरत इब्राहिम अलैहिस्सलाम ने कहा मेरी औलाद के मुतल्लिक क्या हुक्म है, उनको ये मिलती रहेगी, हट से कह दिया लाजनालो अहदालमीन, महज औलाद का होना, किसी का औलाद में होना ये कोई चीज नहीं है, हमारे यहाँ शाही नहीं है, ये तभी चीज है, फिजिकल एक्शन है, तो क्रिएशन को इससे क्या कर दो? बिल्कुल उनमें से अगर कोई शख्स जो है जुल्म की राह अख्तियार करेगा तो ये उस हम कभी उससे ऐब नहीं ये करते कि महज तुम्हारी जरूरियत में होने की वजह से उसको ये कुछ हम कर दे, कतन नहीं है। कुरान इस चीज को काटने के लिए है कि नस्ली इम्तियाज कोई शह नहीं है दुनिया के अंदर। तो ये जो चीज थी कि ये अंबिया इस तरह से आए थे, ये नहीं थे कि उनके बेटे थे इसलिए ये नबी हो गए, इन्होंने नबूवत भी विरासत में पा ली, ये बात नहीं थी। वो तो खुदा का जो मियार है, नबूवत का जो था मियार, उस मियार के मुताबिक ये चीज थी कि ये लोग जो थे उस मियार के ऊपर ये पूरे उतरे और इनको मिलती गई नबूवत। हजरत यूसुफ अलैहिस्सलाम के बाद हम देखते हैं जिक्र ही नहीं आता कहीं से, इधर हजरत इस्माइल अलैहिस्सलाम के बाद अरब के अंदर हम देखते हैं जिक्र ही नहीं है किसी नबी का। तो गुरियत की तो बात ही कुछ नहीं, नस्ल परस्ती की कोई चीज नहीं, ये दरी रहा फुलां इतने फुलां चीजों में, हर फर्द अपने मेरिट के ऊपर किसी चीज का मुस्तहिक हो सकता है। तो ये जो आते हैं ये कि वो हजरत दाऊद के बेटा सुलेमान, तो ये बेटे होने की वजह से मंगलकत तो मिल सकती थी क्या? और कुरान की रूह से तो वो भी नहीं मिल सकती, विरासत में नहीं आ सकती, तो नबूवत का तो सवाल ही नहीं है कि किसी को ये जितनी चीजें नबूवत, और नबूवत तो फिर आप उसके बाद तो खत्म ही हो गई, लेकिन जब नबूवत जारी भी थी तो उसमें मियार ये नहीं था। मैं इसलिए अर्ज करता हूँ कि यह आमतौर पर होता है कि साहब इन अंबिया है बनी इसराइल तो बाप के बाद बेटे ने नबूवत आया करती थी, तो वो इसलिए नहीं आती थी कि बेटे होते थे, नबूवत के वो मुस्तहिक होते थे मियार खुदाबंदी की रूह। और ये मियार क्या है वो खुदा जानता है, अल्लाह यख्तस वगैरह में कोई नहीं लिखा। हम मुख्तस करते हैं अपनी इस नबूवत करामत के लिए अपने प्रोग्राम के मुताबिक, जिसे हम इसका अहल समझते हैं। खसूसियत क्या है जिसके लिए बताया निर्मल अब्द, वो मैंने कहा कि सबसे बड़ी खसूसियत जो कुरान बताता है किसी इंसान की, वो अबूदियत है खुदा की, खुदा का अब्द होना। और ये जो मकाम अबूदियत है इताअत की इंतहा, वो नबी के ऊपर जाके मुंतहा होती है। नबी का सबसे बड़ा इम्तियाज खसूसियत बताई है कि वो अब्द होता है खुदा का, और फिर बाकी मोमिनीन भी इबाद होते हैं उसके, लेकिन नबी को खास तौर से कहा जाता है अशहदु अन्ना मुहम्मदर रसूल अब्दुहु व रसूल। तो बड़ी चीज जो है निमल अब्द, निहायत उम्दा अब्द, कैसे वो अब्द बना था, इन्नहु अव्वाब, हर मामले में वो तेजी से हमारी तरफ आता था, हमारे कवानीन की तरफ आता था, हर फैसले से पहले वो ये देखता था कि खुदा का इरशाद इस बात में किया है। जब ये चीज हर फैसले के मुताबिक देखे तो उससे ज्यादा बेहतर अच्छा अब्द और कौन सा हो सकता। हजरत सुलेमान अलैहिस्सलाम, मैंने बताया तारीख बता रही है कि शौकत सुलेमानी सतवत दाऊदी बनी इसराइल में ही नहीं बल्कि तारीख आलम में भी इसकी मिसाल कम मिलेगी, इतनी बड़ी अजीम शौकत की मिलेगी। हजरत सुलेमान अलैहिस्सलाम कुरान बताता है कि और तारीख बताती है कि ये इलाका तो यही था ना फलस्तीन का इलाका, शाम का इलाका, ये सब इलाके इनके यहाँ के पहाड़ी कबाइल जो थे वो बड़े जहाकश, और ये होते हैं पहाड़ी कबाइल, ये तो जरी मीशत जो है ना ये अलतला के उसमें से पैदा हो जाने वाली, ये आल भी नहीं चलाना पड़ता उसमें, जरा आदमी सुस्त हो जाता है। ये पहाड़ी इलाकों के लोगों को बड़ी मेहनत करनी पड़ती है रोटी के लिए, बड़ी मेहनत करनी पड़ती है। तो पहाड़ी इलाके के लोग बड़े जफाकश थे और ये आमतौर पर किसी के काबू नहीं आते। ये हमारे साथ पहाड़ी इलाके के जो लोग थे, आप देखते हैं कि उनके मुतल्लिक भी अंग्रेज के जमाने से क्या होता चला आया, ये जल्दी से काबू नहीं आते। हजरत सुलेमान अलैहिस्सलाम ने इन पहाड़ी इलाकों के जो लोग थे उनको भी अपने काबू किया, बड़ी चीज। फिर उसी इलाके के अंदर ये ऐसे खाना बदोश कबायल बसते थे जो घोड़े पालते थे, मैंने हजरत दाऊद अलैहिस्सलाम से किस्से में भी बताया था। और घोड़ों का लश्कर उस जमाने में बड़ी अहमियत रखता था। फिर हजरत सुलेमान अलैहिस्सलाम ने तो بحری بیڑا بھی اپنا تیار کیا تھا، کشتیاں تھیں، بادبانوں سے ہی چلتی تھیں، لیکن وہ بڑی بڑی عظیم کشتیاں تھیں، ان کی بھی مثال دوسری مملکتوں میں نہیں ملتی تھی. یہ کچھ تھا ان کے ہاں. ان کے متعلق ذکر آ رہا ہے، اِذْ قُرِضَ عَلَيْهِ بِالْعَشِيِّ حَافِظَاتُ الْجِيَادُ، گھوڑے دلچسپی اتنی لیتا تھا، یہ خدا کا حق تھا نا، دوسروں پہ ہی ساری ذمہ داری نہیں تھوپ رکھی تھی، ذاتی طور پہ ایک ایک چیز کو دیکھتے تھے کہ وہ پچھلے پہر، وہ گھوڑے، دو قسطیں ان کی بتائی ہیں، ساسنات اور جیاد. ساسنات تو ہیں سخت بستہ تیزی سے جانے والے، اور یہ جیاد جو ہے یہ تو بڑی چیز ہے، جود و صفا جس کو کہتے ہیں، انسانوں کی بہت بڑی صفت ہے یہ، جود و صفا کہتے ہیں، جید جہاں سے لفظ ہے، جذبات جہاں سے یہ لفظ ہے، اصیل گھوڑے ان کو کہیے. ان کے ہاں بھی گھوڑوں کے اندر بھی وہ جو ٹھیک اصل بریڈنگ کے ہوتے ہیں وہ ان کو اصیل کہتے ہیں. تو یہ قرآن میں اس کے لیے یہ لفظ بڑے شرف کا ہے، بڑے ممتاز قسم کے گھوڑے جو تھے وہ، ان کے ہاں وہ گھوڑے تھے، سپہر کے وقت وہ ان کو دیکھتے تھے، خود دوڑاتے تھے. اور اگلی بات آ گئی اب فرق جو ہے، فقال انی احببت حب الخیر، کہا تم دیکھتے ہو میں بڑا انٹرسٹ لے رہا ہوں ان کے اندر، تو یہ بات نہیں ہے کہ میں ریسیا کوئی واقعہ ہوا ہوں اس لیے میں اس میں انٹرسٹ لے رہا ہوں. حب الخیر عن ذکر ربی، اس لیے کہ یہ خدائی پروگرام میں بہت کام دینے والے ہیں. مومن کی تو زندگی کا تو ہر رخ جو ہے وہ اسی سمت کی طرف جاتا ہے کہ وہ جو منزل مقرر کی ہوئی ہے خدا نے، اس کا ہر قدم اس کی طرف اٹھتا ہے. گھوڑوں میں بھی دلچسپی لے رہا ہوں اس لیے کہ یہ اس کے پروگرام کی تکمیل کے لیے، سر انجام دینے کے لیے بڑا عمدہ ذریعہ ہے. یہ وجہ ہے، ذاتی طور پہ یہ بات نہیں ہے کہ میں گھوڑے ہونے کی حیثیت سے میں یہ کہتا ہوں. حتیٰ توارت بالحجاب، ہم یہاں وہ بات آئی حضرت داؤد علیہ السلام کے قصے میں، تو آپ نے وہ کہانی سنی تھی، افسانہ. کوئی نبی بھی ایسا نہیں چھوڑا ہمارے ہاں ان لوگوں نے، تورات میں کچھ افسانہ ہوا اور ہمارے ہاں اس کے اوپر تزلیم ہوئی جسے کہتے ہیں شاعری کے اندر، اور افسانہ در افسانہ پھر چلتے. سوچا کسی نے نہیں کہ کن کن شخصیتوں کے متعلق ہم یہ کہہ رہے ہیں. نیم حمد قرآن کہتا ہے، اباب ان لوگوں کو کہہ رہا ہے. بارہ پہلے میں سمجھتا ہوں، پچھلی دفعہ میں نے پہلے وہ افسانے بیان کیے تھے، پھر مطلب بیان کیا تھا. یہ بات صاف ہی ہے کہ وہ جب تیز دور نکل گئے، دور نگاہوں سے بھی پوشیدہ ہو گئے، تو انہوں نے کہا آدمیوں سے کہ انہیں ذرا واپس لاؤ. سب کو یا ان میں سے جو آگے تیز دور گئے ہوں گے، قرآن اتنی جزیات نہیں دیتا، بات تو یہ کرتا ہے کہ کتنا زیادہ انٹرسٹ لیتے تھے. وہ دیکھ لیجیے کہ ہم ذکر ربی وہ یہ کہہ رہے ہیں اس مقصد کے لیے ہے، وہ جو یہ گھوڑے پالے بھی ہیں ان میں دلچسپی بھی لے رہے ہیں. کہا کہ ان کو ذرا واپس لے آئیے. واپس لائے، فتح کا مسحن بسو کے بل آنا، وہ آئے اور انہوں نے، یہ تو عام طور پہ آپ دیکھیں گے گھوڑا جیت کے آئے، کسی طرح سے آئے، ریس کا بھی گھوڑا ہو یا دوڑ میں آنے والا بھی ہو، مالک آتا ہے اس کو پکڑتا ہے، وہ تھوڑی سی گاجر کھلاتا ہے، تھپکی دیتا ہے، ہاتھ پھیرتا ہے جسے کہتے ہیں نا گھوڑے سے. وہ کہتے ہیں کہ مالک کا ہاتھ پیار سے پھیرا ہوا ہوتا ہے، تکان اتار ہوتا ہے گھوڑے کی. تو وہ آئے گھوڑے، یہ گئے، انہوں نے ان کو تھپکی دی، عیال سے تھپکی دی، وہ پنڈلیوں کے اوپر ان کے تھپکی دی، تھپ تھپایا اس کو ذرا سا. بات بالکل صاف تھی، لیکن صاحب پھر وہ اس میں لطف پیدا تو نہیں ہوتا، وہ زیر داستان ہونی چاہیے. وہ زیر داستان کے لیے پھر یہ سوچتے نہیں ہیں کہ اس میں جو ہمارے ہاں جن کو ہم کردار یا ایکٹر معاذ اللہ یا ہیرو بناتے ہیں ان کے متعلق ہم کرتے کیا. کہا یہ گیا ہے کہ حضرت سلیمان علیہ السلام وہ اتنے جذب ہوئے ان گھوڑوں کے اس تماشے میں کہ ان کی اثر کی نماز ادا ہو گئی. اب انہیں اس کا اس قدر صدمہ ہوا, انہوں نے کہا کہ واپس بلاؤ. بعض روایتوں میں تو ہے کہ یہ 1000 تھے گھوڑے, بعض میں ہے 20,000 تھے گھوڑے. ان کو بلایا اور اس غصے میں کہ ان کی وجہ سے میری نماز تلاش ہوئی ہے, تلوار ہاتھ میں لی اور ان کو کاٹنا شروع کر دیا. 20,000 یا کم از کم 1,000 وہ جتنے بھی تھے اصیل گھوڑے جیاد جن کو قرآن کہتا ہے, کتا پتہ نہیں کہاں کہاں سے اکٹھے کیے ہوئے اس مقصد کے لیے, ذکر ربی کے لیے یہ اکٹھا کیا ہوا ہے رسالہ. قصور ان کا کیا ہے؟ ان کی وجہ سے میری نماز کو سزا ہو گئی. ٹیلی فون کا کنیکشن نہیں نا جنہوں ملتا, تو دو چار باری جو غصہ ہوتا نا تو ہینڈل تھا مار دے رہے ہوتے کچھ تو اتنے مکس ہوتا باقی اپنا کچھ توڑ چھوڑ دے گا. شریع الغضب آدمی عام طور پر آپ دیکھیں گے کچھ کرتا ہے. وہ کہتے ہیں نا کہ ایک بیڈ کارپینٹر جو ہے اپنے ٹول سے پھر وہ لگتا ہے. یعنی نماز قضا ہو گئی گھوڑوں کی وجہ سے ہوئی یا آپ کی وجہ سے ہوئی؟ نہیں جی, گھوڑوں کی وجہ سے ہوئی. سزا کیا دی جائے گی؟ سب کو کاٹ دیا جی, 1000 گھوڑا یا 20,000 گھوڑا. یعنی وہ ایک نماز اثر کی تو قضا ہوئی ہوگی, گئی ان کی محض اس لیے کہ دیکھتے رہے. یہ جو 10,000 یا 20,000 کے کاٹنے کا وہ تو سال بھر کی نمازیں قضا ہو گئی ہوں گی. یعنی آپ سوچیے کتنے وقت میں ہی ان کو کاٹا ہوگا انہوں نے تلوار سے. خوش ہو گئے جانے والے کے ساتھ, نماز کی یہ اہمیت تھا. ایک نماز اگر قضا ہو جاتی ہے کسی طرح سے تو وہ پرواہ نہیں کرتے, 20,000 گھوڑا اپنے آپ سے قتل کر دیتے. سبحان اللہ, کچھ نہیں کہ کس شخص کے متعلق, کس شخصیت کے متعلق پایا ہے. اور یہ عام آدمی کے متعلق بھی کہا جائے تو آپ سوچئے کہ کیا اس کے متعلق رد عمل ہوگا. کس بار میں تو کہنا نہیں چاہتا کہ بدیدہ شخصیت ہیں آپ کے. ان روایات سے ان حدیثوں سے آپ انکار کیجیے تو من کرے حدیث کفر کا تھا تو کیجیے. تو بات تو اتنی سی جو انہوں نے کہی ہے, اتنی سی بات تھی جس سے افسانہ کہی ہے. اور افسانہ دار افسانہ, حضرت سلیمان علیہ السلام کے بعد ان کا بیٹا جو تھا وہ نالائق تھا, وہ سلطنت کو سنبھالنے کے قابل نہیں تھا. وہ ان کے بعد جو تخت نشین ہوا, تخت پہ آیا, بڑی بغاوت سے پہلی, بڑا نالائق تھا. قرآن نے یہاں اس جگہ اتنا ہی صرف کہا, وَلَقَدْ فَتَنَّا سُلَيْمَانَ وَأَلْقَيْنَا عَلَىٰ كُرْسِيِّهِ جَسَدًا. وہ اس کے تخت پہ, اس کی کرسی پہ, اس کی اقتدار کے اوپر جو بیٹھا, ایک ہی لفظ ہے جنوں سے کہنے نا مٹی رمادوں کی. یہ ہے محاورے کی کہ بس وہ سمجھیے ایک دست تھا, ایک پیکر سا تھا, ایک آب و گل کا ایک مجموعہ سا تھا, پر انسانیت کی بات ہی کوئی نہیں تھی. جسم کہا ہے قرآن نے ان کو, کیا بات ہے, ایک لفظ میں بات ساری کہہ گئے. وہ شکل و صورت ساری انسان جیسی تھی اس کا, بس جسم ہی جسم تھا, کچھ نہیں تھا. وہ اس کے تخت کے اوپر, اس کے بعد اس کا وہ وارث بنا. یہ بہت بڑی چیز تھی حضرت سلیمان علیہ السلام کے لیے, بڑی وجہ توفت کی یہ بات کہ اس کے بعد یہ چیز ہوگی. تو آگے تو یہ چیز ہے کہ اس کے لیے اس نے ہمارے ہاں دعائیں کی, آرزویں کی, کوشش بھی کی ہوگی. اب دو چیزیں آپ دیکھ لیجیے, ایک تو یہ کہ یہ اس قسم کا بیٹا یہ کیسے پیدا ہوئی. بخاری شریف کی حدیث روایت کرتے ہیں حضرت ابو ہریرہ, کہتے ہیں کہ حضور اقدس صلی اللہ علیہ وسلم نے ارشاد فرمایا, حضور نے ارشاد فرمایا, ایک بار سلیمان نے کہا کہ آج رات میں اپنی 70 عورتوں, روایتیں دو تین جگہ مختلف ہیں, تعداد ان میں الگ الگ ہے, حتیٰ کہ 100 تک بھی تعداد ہے. 100 عورتوں کا دورہ کروں گا اور ہر عورت حاملہ ہو کر ایک ایسا شاہ سوار پیدا کرے گی جو راہ خدا میں جہاد کرے گی. 100 عورتوں کا یا کم از کم اس روایت کی روح سے 70 عورتوں کا ایک رات میں دورہ کروں گا اور ان میں سے ایک ایک ہر عورت ان میں سے ایک ایک شاہ سوار جنے گی جو خدا کی راہ میں جہاد کرے گی. حضرت سلیمان کے ساتھی لکھا ہے یعنی فرشتہ, اس نے کہا کہ انشاءاللہ کہو, لیکن حضرت سلیمان نے نہ کہا, انشاءاللہ نہ کہا. نتیجہ یہ ہوا کہ کوئی عورت حاملہ نہ ہوئی, صرف ایک عورت کے آدھا بچہ پیدا ہوا. حضور اکبر صلی اللہ علیہ وسلم نے فرمایا کہ اگر سلیمان انشاءاللہ کہہ دیتے تو سب سوار پیدا ہوتے اور راہ خدا میں جہاد کرتے. وہ ایک نماز قضا ہونے کا تھا, یہ انشاءاللہ نہ کہنے سے ہوا. یہ تھا وہ آدھا بچہ جس کے متعلق کہا کہ وہ پھر تخت سے بیٹھا تو وہ جسد تھا بے روح. اتنا ہی نہیں کہ یہیں تک ہی ہو جائے کہ وہ نالائق بیٹا بیٹھا, یہ دوسرے مقام پہ بھی یہ ذکر آتا ہے. 34:14 میں حضرت سلیمان علیہ السلام کا بھی ذکر ہے, فلما قضینا علیہ الموت ما دلهم علی موته الا دابۃ الارض تاکل من ساعتها فلما خر تبینت الجن ان لو کانوا یعلمون الغیب ما لبثوا فی العذاب المقیم. بات صاف ہے کہ ان کے بعد جو ان کا بیٹا بیٹھا اس یہاں وہاں جسد کہا ہے, یہاں دابا کہا ہے. دابا کے معنی ہوتا ہے یوں سانس لینے والا, کوئی حیوان بھی ہو اس کو قرآن عربی زبان میں اور قرآن کریم میں دابا کہا جاتا ہے, جو زمین پہ پاؤں رکھ کے زمین کو دبا کے یوں چلنے والا ہو. کہنا وہ دابا تھا حقیقت میں, وہ جسد تھا بے روح پیکر تھا. وہ تخت کے اوپر بیٹھا, آہستہ آہستہ گھن کھائی لکڑی کی طرح اس نے اس تخت کو کر دیا. تو وہ جو وہاں جن کو جا کہا گیا نا, وہ جن وہ پہاڑی صحرائی علاقے کے لوگ جن کو حضرت سلیمان کی اقتدار میں محروم رکھا ہوا تھا, تو ان کو معلوم ہوا بعد میں کہ یہ تو بڑا ہی کمزور اور بڑا نالائق ہے. تو انہوں نے افسوس کیا کہ اگر ہمیں پہلے معلوم ہوتا تو ہم کبھی بھی اس کی محکومیت اختیاری مجھے دفن نہ کرنا, ایسا کرنا کہ یہی جو میرے کپڑے ہیں شانہ خدمت وغیرہ اسی طرح سے پہنا کے, اور مجھے غالباً یہ بھی ہوگا کہ کوئی شیشے کا ایک کیس ہوگا جس میں سے نظر آتے رہیں, جیسے شو ونڈوز ہوتے ہیں, اس قسم کے کیس کے اندر مجھے کھڑا کر دینا, یہ میرا آسا ہے, یہ میرے جہاں دے دینا اور میں وہاں کھڑا رہوں گا, اور تم لوگوں نے یہ مشہور کرنا کہ اسی طرح سے یہ زندہ ہیں, سب کچھ دیکھ رہے ہیں, یہیں سے فرمان اپنے جاری کریں گے. تو انہوں نے تخت پہ بیٹھنے کی جگہ اب یہ ایک چیز جو ہے یہ اس طرح سے کھڑے ہیں. تو وہ یہ جو انہوں نے, میں کچھ اس قسم کے الفاظ کہنا نہیں چاہتا, بہت سے آ رہے ہیں ذہن کے اندر. تو وہ وہاں اس طرح سے وہ کھڑے رہے اور یہ سارے جتنے تھے وہ اٹائر کرتے رہے, یہ سمجھ گئے کہ یہ زندہ کھڑے ہیں. چلیں گے رہا تو یہ بڑا کامیاب ہے ان کے یہاں کی اسکیم جو تھی, لیکن دیمک لگ گئی اس چوٹی کو, وہ جو یوں رکھی ہوئی تھی, بس یہ رہ گئی بات. دیمک نے اس کو کھا لیا, گھن لگ گیا اس کو, یا دیمک لگ گئی یا گھن لگ گیا, وہ لکڑی جو تھی وہ کھوکھلی ہو کے کمزور ہو گئی, اور ایک دن وہ کرم سے جو گری لکڑی گری تو لکڑی کے ساتھ ہی وہ بھی گرے, وہ گرے تو یہ سارے جتنے تھے انہوں نے کہا ارے دیکھو ہم اس لیے ٹائر کر رہے تھے, ہمیں پہلے پتا ہوتا تو ہم کبھی بھی ٹائر نہ کرتے. تو سارے سر کے چھوڑ گئے, یہ بھی کس طرح پیدا ہوا وہ بیٹا ایسے, اور یہ مرنے کے بعد یہ انبیاء کرام کی سیرت آپ کے سامنے پیش کی جائے. درس و تقریب میں انسانیت کے معراج کبری سے اوپر جو قائد ہوتے, بہرحال مجھے آگے بڑھنا چاہیے. قال رب اغفر لي وهب لي ملكا لا ينبغي لأحد من بعدي إنك أنت الوهاب. کہا میں اپنی طرف سے تو پوری کوشش کرتا ہوں, تیری رحمت و برکت بھی شامل حال ہو, تو اس قسم کے معاملے کا سو جو میرے بعد بھی کسی کو نہ ملے, اتنا انتظام ایسا کر دے. کہا ہم نے اس کی زندگی میں تو یہ کچھ کیا, یہ اب آگے آتا ہے کہ کیا کچھ شوق اور حشمت جو تھی سلیمان کی کتنی بڑی تھی. فسخرنا لہ الریح تجری بامرہ رخاء حیث اصاب. میں نے کہا تھا کہ انہوں نے کشتیوں کا بیڑا اپنا بنایا تھا بادبانوں سے جو چلتی تھی, بڑی تیز تھی اس زمانے کے اندر, کشتیوں کا بیڑا بھی تھا ان کو ان کا. وَالشَّيَاطِينَ كُلَّا بَنَّائِمْ وَغَوَّاسِمْ. اب شیاطین آیا تو انہوں نے تو تھا بس, وہ کہتا شیطان بھی جو تھے کٹھے کیے ہوئے. اب شیطان تو وہ ایک ہی کہتے ہیں, اب یہ جمع کے سیدھے آ جاتے ہیں یہاں شیاطین. وہ کہتے ہیں کہ صاحب جی اس کے لاؤ لشکر جو ہیں ان کو بھی ساتھ لیا تھا, ورنہ شیطان تو وہ ایک ہی ہے نا ان کے ذہن میں. بات آگئی بعد میں سے نکل آئی, ابھی سوچا نہیں انہوں نے کہ شیطان کا مقام کیا مقرر کرتے ہیں. شیطان کے متعلق یہ ہے نا کہ دنیا میں جہاں کہیں کوئی بھی انسان ہے وہ شیطان ایک ہی ہے نا, جہاں کہیں بھی کوئی انسان دنیا میں ہے اس کے ساتھ وہ شیطان ہوتا ہے, بکاتا ہے اس کو. تو گویا دنیا میں جہاں انسان ہے ہر جگہ وہ شیطان موجود ہوتا ہے. اور قرآن کریم میں صرف اللہ تعالیٰ کی یہ صفت ہے ہوا معکم انما کنتم, جہاں انسان کہیں ہوتا ہے خدا کے ساتھ ہوتا ہے. اندازہ لگائیے عزیزہ نمان, کبھی سوچا انہوں نے کہ ہم کیا کر رہے ہیں؟ یعنی شیطان کی وہ خصوصیت بیان کر رہے ہیں جو خصوصیت کبری صرف خدا کی افرادیت ہے, کسی اور کی ہو ہی نہیں سکتی. وہ ہر مقام پہ ہر وقت موجود ہو, بڑے فخر سے بولتے چلے گئے, پوچھنے والا کون؟ شیاطین. میں نے عرض کیا ہے نا کہ قرآن کریم یہ سرکس گروہوں کے جو سرغنے ہوتے ہیں, شیطانہ کے معنی ہوتا ہے یہ سودا اٹھنے والی چیز. شیطان ہوتا ہی وہ ہے کہ جو سرکش ہو جاتا ہے قوانین خداوندی, اقدار خداوندی سے. سرکشی کا نام ہے, ہر انسان اپنا شیطان آپ ہوتا ہے. یوں ہی اس کے جذبات احکام خداوندی اقدار خداوندی سے سرکشی بڑھتے ہیں وہ شیطان ہوتا ہے. یہ نہیں ہے کہ ایک شیطان ہے وہ ہر انسان کے ساتھ ہر جگہ ہوتا ہے. ہر انسان کے اندر شیطان اس کا ہوتا ہے. قوانین خداوندی کے تابع رکھے تو یوں کہیے کہ وہ مضبوط ہوتا ہے, اس سے سرکشی بڑھتے ہیں وہ شیطان ہوتا ہے. تو یہ جتنے بڑے بڑے سرغنے سرکش قوموں کے قبائل کے ہوتے تھے ان کو شیاطین کہتے تھے. سرکش کہتے ہیں بڑے بڑے سرکش سرغنے ان اقوام کے, سلیمان نے ان کو بھی مطیع فرمان بنا رہے تھے. کہا وہ کیا کہتے تھے یہ شیطان بنائیں قواس معمار تھے ان کے, ہیکل سلیمانی آج تک ان کے کھنڈرات آپ دیکھیے, آپ تو خیر مٹ چکے ہوئے ہیں. بڑی بڑی عمارتیں جو تھیں بنائی ہوئی تھی, اتنے اتنے بڑے پتھروں کی عمارتیں, اصل حیرت ہو جاتی ہے, حیران رہ جاتی ہے کہ کرین تو ہوتے نہیں تھے اس زمانے میں, کیسے یہ لوگ بناتے تھے. یہ تھے پہاڑی قبائل, بنائن تھے, بیمار تھے ان کے کام, غواصن تھے, سمندروں میں غوطے لگاتے تھے شیطان ان کے لیے. وآخرین مقرنین فی الاصفاد, اور جو ان میں سے اس سے بھی سرکشی اختیار کرتے تھے تو ان کو وہ جبر دیتا. ہم یہ سارا کچھ بتائیں گے. آپ کو پتا نقش سلیمانی کہتے ہیں, وہ ورد وظیفے حضرت سلیمان علیہ السلام کے زمانے کے, وہ جادو کے توڑ کے اسم اعظم کہ وہ ایسے کرتے تھے, وہ لکیریں پھینک دیتے تھے, اس کو حصار کہتے ہیں. یہ ان کے ہاں عامل جو ہیں قرآن کے, ان کی یہ اصطلاح ہے کہ وہ جو کہا ہے نا کہ ان کو سلیمان وہ زنجیریں پہنا دیتا تھا, بیڑیاں پہنا دیتا تھا, تو وہ کہتے ہیں وہ اس کے گرد حصار اس طرح جو سرکشی اختیار کرتا تھا اس کو اس طرح سے وہ جبڑتا تھا. ہاضا اتاؤ نا, یہ ساری قوت یہ سب سے ہماری عطا کر. اسے کہا ہوا تھا کہ فمن او امسک بغیر انسان, کہ ان میں سے جو بھی تم سمجھو کہ اب مطیع و فرما بردار ہو گئے, تربیت ہو گئی ان کی, انسانیت کے حصے میں وہ آ گئے, ٹھیک ہے ان کو پھر اس سے آزاد کر دو, کام کاج کریں. جو ابھی اس قابل نہیں ہوئے ان کو اس طرح سے ذرا پابند رکھو, ان کی تربیت کرتے چلے جاؤ. تو جو عطائے خداوندی ہے اب اس میں یہ استبداد کا تو پہلو ہوگا نہیں نا, یہ تو ان سرکشوں کی تربیت ہے. وَإِنَّا لَهُ عِنْدَنَا لَزُلْفَى وَحُسْنَى مَآبَ. یہ ہیں وہ پیغمبر جن کے یہ افسانے بنائے بتائے جا رہے ہیں. شروع میں نعم العبد کہا, عواب کہا, آخر میں یہ کہا کہ یہ تھے وہ جن کا مرتبہ ہمارے ہاں بڑا بلند، قرب تھا ان حسن معاب، نہایت اچھا لوٹ کر آنے کا ٹھکانا تھا ان لوگوں کا۔ انبیاء کرام کی باتیں ہو رہی، حضرت سلیمان علیہ السلام، یہی سلسلہ انبیاء کرام جو ہے اس میں آگے ذکر آ رہا ہے، حضرت ایوب علیہ السلام، واذکر عبدنا ایوب، وہی عبد نبی کے ساتھ بلند ترین امتیاز جو ہو سکتا، اب ایوب بھی ہمارا۔ کیا بات ان کی شروع کی، اذ نادا ربہ انی مسنی الشیطان بالنصب وعذاب۔ آگے چل کے جو اور الفاظ آتے ہیں اس سے نظر آتا ہے کہ وہ کچھ اپنے ساتھیوں کے ساتھ کہیں باہر گئے تھے، قرآن جزیات تک تو نہیں جاتا، بات اتنی سی کرتا ہے جس میں کوئی ہمارے لیے نصیحت پوشیدہ ہوتی ہے، تو وہاں ایسا نظر آتا ہے کہ وہ بچھڑ گئے اپنے ساتھیوں سے، اکیلے رہ گئے، اس اکیلے رہنے کے وہاں انہیں کہیں سانپ نے ڈس لیا، تو ویسے ہی سانپ کا ڈسنا ہی بڑی چیز، تنہائی بھی تھی اس کے ساتھ، سانپ ڈسنے کے بعد بڑی شدت کی پیاس لگتی ہے، کہتے ہیں شاید اس کے زہر کی وجہ سے یا خون نکلتا ہے، یہ بھی چیز ہوتی ہے۔ اب قرآن نے یہاں کہا ہے کہ وہ انہوں نے آواز خدا کو پکارا کہ مجھے شیطان نے مس کر لیا ہے، پیاس کی شدت ہے، تکلیف بڑی ہے، شیطان، اب یہ تو شیطان کے معنی شیطان ہے۔ اور حیرت ہے کہ یہ سارے تفسیر لکھنے والے بھی عرب تو تھے، کام از کم انہیں کی تفاسیر موجود ہیں، یہ کوبرا سانپ جو ہے، تھنیر جو ہے، تھن والا سانپ جو ہے، یہ عرب اس کو شیطان کہتے تھے، وہ وہاں تواہم پرستیاں ان کے ہاں جو تھی نا، یہ دیوتے بنے ہوئے، یہ وہ تو آج کل بھی وہ کہہ رہے ہیں کہ اس کے فن کے پیچھے انسانوں کے نقش ہوتے ہیں، وہ اخباروں میں نکل رہا ہے، تو آپ سوچئے کہ اس زمانے میں ان کے سامنے اگر ایسے ہیں، ایک تو یہ تھوہر جو ہوتی ہے وہ تھوہر ہی وہ سام فنی تھوہر کہلاتی ہے، ناگ فنی بلکہ، تو وہ جو ناگ فنی تھوہر کہلاتی ہے، اس قسم کا جو ناگ تھا جس کا وہ فن ہوتا تھا اوپر، کوبرا جسے ہم کہتے ہیں، وہ اس کو ستا، سرمایہ دار کے متعلق قرآن نے یہ تشبیہ دی ہے کہ حوث زر میں اس کی ایسی کیفیت ہوتی ہے جیسے سانپ نے کسی کو ڈس لیا ہو اور وہ تڑپ رہا ہو، پیاس لگی ہوئی ہو اتنی زیادہ، پیے جائے پانی اور پیاس بجھے نہیں، بڑی ان کا تشبیہ، لیکن یہاں تو وہی بات انہوں نے کہی، یہاں میں نے یہ کہا ہے کہ انہوں نے کہا ہے کہ مجھے یہ ہوا ہے، تکلیف ہے، شدت ہے، درد ہے، دوسرے جگہ یہاں قرآن نے بیان کیا ہے، وہاں بات صاف ہو گئی ہے، 21:83 2:1:3، میں نے عرض کیا ہے نا کہ قرآن سمجھنے کا طریقہ یہ ہے، تو دیکھو دوسرے مقام پہ وہ بات کیا کہتا ہے، ایوب اذ نادا ربہ انی مسنی الضر، یہاں لفظ صاف کہہ دیا ہے کہ سخت مضرت کی چیز ہے، بڑی تکلیف دہ چیز ہے، اور یہاں وہ کہا کہ سانپ نے ان کو ڈس لیا، تکلیف ہوئی، شدت کی پیاس بھی لگی ہوئی تھی، اکیلے تھے، کوئی سوچتا نہیں تھا کہ کیا کیا جائے، زمانے کے حضرات انبیاء کرام کے جو ہمارے ہاں قرآن کریم بیان کرتا داستان ہے، وہ دور ابھی ایسا تھا جہاں ان چیزوں کی تحقیق نہیں ہوئی تھی، جس قسم کی چیزیں بھی دہی کے ذریعے سے ان کو آتی، حضرت نوح علیہ السلام کو قرآن کہتا ہے کہ ہم نے کہا کشتی بناؤ، انہوں نے کہا کہ میں تو جانتا ہی نہیں کشتی ہوتی کیا ہے، یہ جائے کہ میں مجھے معلوم ہو کشتی بناتے ہیں کس طرح سے ہیں، تو قرآن کہتا ہے ہم نے اسے دہی کے ذریعے سے کشتی بنانا سکھایا، اسی طرح یہ انبیاء کرام کے قصوں میں جو بات بھی آتی ہے وہ فوقل فطرت سپر نیچرل نہیں ہوتی، عام قانون فطرت کے تابع ہوتی ہے، ہوتا یہ ہے کہ ان کو اگر علم نہیں ہوتا تو اس کا علم دے دیا جاتا ہے خدا کی طرف سے، وہی یہ کرتی ہے ان کو، لیکن جو طریقے سکھاتی ہے ان کو وہ سارے وہی ہوتے ہیں جو فطری ہوتے ہیں، اب اس حالت میں ان سے کہا گیا، آپ کو معلوم ہے چشمے ایسے ہوتے ہیں گندک کے چشمے، گرم پانی کے چشمے، انفیکشن دور ہو جاتی ہے ان سے نہانے میں، اس میں پانی ڈوبنے میں، ہر جگہ ہوتے ہیں، دلی کے قریب گرگاؤں کے پاس تو پوچھو نہیں یہ چشمے، کتنی دور دور سے لوگ آتے تھے، وہ کراچی میں بھی وہ منگو پیر کے پاس وہ کہتے ہیں، بہرحال اس چشمے ہوتے ہیں گندک کے، और ये यूरोप में तो बड़े अहम है, वहां तो उन लोगों ने इंतजाम कर रखे हैं स्किन डिजीजेस के लिए, दुनिया भर से लोग जाते हैं, उसमें कोई चीज फॉकल फिक्र सुपर नेचुरल नहीं होती। किया ये खुदा कह दे रहा है कि हमने उसको पता बताया कि जरा इधर ही जाओ, वहां एक चश्मा मिलेगा तुम्हें, उर्कुज के रिजले का हाजा बुक तसल बारे खराब, वहां तुम देखोगे कि ठंडे पानी के भी चश्मे मिलेंगे, जहां पिया भी जाएगा इस किस्म के भी मिलेंगे, वहां जाके अपने पाओ को उस चश्मे के अंदर डुबो और हिलाओ, थोड़ा फायदा हो जाएगा। ये एक इलाज बताया जा रहा है, नेचुरल चीज है, ये करो। सारी कड़ियां बयान नहीं करता कुरान, ये कोई स्टोरी टेलर नहीं है, दास्तान तो वो नहीं है, दरमियान में गैप छोड़ देता है कि आप फिल्म की गैप तो आप खुद कर सकते हैं ना, तो उन्होंने किया होगा। उसके बाद है वह वहना लहू अहलहू व मिसला हूँ माहूम रहमतम मिलना व जिक्रा देवली लल्ला। उसके बाद जो थोड़ा बहुत बाकी रह गया था बाद में जो आखिरी शख्स होते हैं उसके लिए अगली आयती है कि क्या किया, लेकिन इतने में वो चलने फिरने के काबिल हो गए, कहने के इतफाक है कि वो जो बाकी उनसे छूट गए थे उसके अपने लोग वो भी उसके साथ उसको मिल गए, और फिर वो इस काबिल भी हो गया कि चल फिर भी फिक्र। अब यहाँ फिर ये कहा है वह जिक्रा ले उदिन अल्बाब, हमने बात बताई है जो जो अकल व फिक्र से काम देंगे उन्हें इसके अंदर बड़ा एक सबक मिलेगा कि अगर इस किस्म की कोई चीज हो जाए कि शाम दस या किसी तरह इसकी तकलीफ हो तो ऐसी चीजें वहां जाओ जो डिसइंफेक्ट करने वाली हो उसे आराम हो जाएगा। ये उलिल अल्बाब के लिए, अगर ये सुपर नेचुरल कोई चीज थी जो खुदा ने उनको बताई थी तो ये उलिल अल्बाब उससे क्या सबक हासिल करेंगे, वो तो अपने फिक्र को यहाँ अपील कर रहा है। और अगली चीज फिर कि ये जो बाकी रह गया है उसके लिए याद रखो वह खुद यदे का जिक्सन ही बलाता है ना, ये है वो बात कहा कि वो झाड़ फूंक की तरफ में चले जाना, तो फिर वजीफे की बात ना कर देना, अगर साहब से ना कहने के लाभ लगा दें, कहा ये सारी तवाहम परस्ती है, इनसे तहनस बला तहनस तवाहम परस्ती नहीं है, याद रखो कायदे से इलाज करना है। ये जड़ी बूटियां बता दी गई, ये बूटियां इनको लो, मुठी भर बूटियां लो, उसके बाद होगा कि वो जो जगह बाकी रह गई है तो जख्म रह गया होगा उसको मलो, इन बूटियों को मुठ्ठी भर बूटियां लो उसपे मलो। वला तहनस ने बात साफ कर दी कि तवाहम परस्ती की तरफ ना जाना, ये जो गलत ख्यालात लोगों के हैं इस वक्त ऐसे मौकों के ऊपर गलत फिल्म की तरफ दे देते हैं, ये ना कुछ करना, फायदे के मुताबिक करना। इसीलिए तो उलिल अल्बाब को कहा कि तुम्हारे लिए बड़ी सबक आमोर बात है जो हम कह रहे हैं, इस किस्म के पानी अगर हो वहां और इस दौर के अंदर अगर वो पानी की तरफ जाने की जरूरत नहीं है, हर जगह डिस इन्फेक्शन जो होती है इसका इलाज कराओ, जो चीजें बाकी रह जाती हैं ठीक है जड़ी बूटियों से उनका इलाज कर लो। तो हमने उससे वो कहा कि ये लो जड़ी बूटियां हाथ में ले लो, इनसे मालिश करो। कहा इन्ना वजद ना हो साध, तकलीफ बड़ी थी उसको लेकिन जो कुछ हमने उसको बताया ये नहीं हुआ कि उसने कहा कि यार वो कि तो दम कर आज लो थोड़ा गया ना, ठीक है अभी नाल आज भी चंगा आ गया कराने आ गए हैं पर तो दम जरूर भी चंगा ही होता है, ये कौन करता है जिसमें इस्तेकामत नहीं होती, तलगुन होता है, ये इलाज वो इलाज पूजिया एलोपैथिक भी और वो यूनानी भी और वो होम्योपैथिक भी, फिर द्रूद भी और वो उसके बाद वो तावीज भी और झंडे भी, फिर वो जो आया करते हैं जीन कटन वाले वो उनका भी, क्या बात कही है वजह ना हो सागर, तकलीफ बर्दाश्त कर गया लेकिन इस किस्म की तवाहम परस्तियों की तरफ नहीं गया, नब ऐसा अच्छा करना बर्दाश्त हर बात में हमारी तरफ जाता था, वो इन चीजों की तरफ नहीं जाता था, क्या बात है उदय अल्बाब के लिए कितना बड़ा सबक कि ऐसे मामला के अंदर हमने जब फितरत के कवानीन बना दिए है, मर्ज है मर्ज की तशखीस कराओ उसके इलाज के लिए दवाइयां हमने बना दी हैं, खुदा की बनाई हुई दवाइयां हैं, उन्हीं में ये ताकीर है, अब आप उनकी तरफ आओ उससे ही इलाज कराओ, तो वहां परस्तियों की तरफ क्यों जाते हो? किस जमाने में ये बात हो रही है जीवन मन? लेकिन तो इससे तो कोई लुत्फ नहीं आया ना आपको। बार बार मैं ये लफ्ज बोलता हूँ, आपको मैंने सुनाया था कि ये लुत्फ की बात कहाँ से चली, वरना ये लफ्ज लुत्फ है, लुत्फ ये आपने ये जगह बोलिए। अब आती है रवा कि जब ये तकलीफ थी उनको, तो उनकी बीवी जो थी बड़ी बेचारी अदायत गुजार थी, लेकिन ये बड़े गुस्से वाले थे। तो कोई बात एक दिन होगी वक्त के ऊपर बेचारी कोई लिखने नहीं पा सकती होगी या कोई चीज नहीं ला सकती, कहेंगे ये कोई बात नहीं मुझे अच्छा होने दो, 100 छड़ियां तो मैं मारूंगा, बैर 100 बैर सुनी 100 दोस्त ये मारूंगा मैं तुम्हें, और कसम खा ली खुदा की कसम ऐसा करूंगा। अब उसके बाद वो तो कहती होगी तो अल्लाह करे अच्छा ही ना ही होने दो, तू अच्छे होगा। अब वो कसम खा जाते 100, सोचिए तो सब 100 पूरे और खा सकती, कसम खा बैठे थे आप जल्दी बेचारे हराम से क्या करूं, कसम खा जाते हैं। कहा खुदा ने ये बताया, कहा कि कोई बात नहीं ये बाहरी के तुलके ले लो पीले 100 अपने मुठी में ले लो और उसके आके एक दफा सदगुरी होगा। ये नबी खुदा का अपनी कसम पूरी कर रहा, खुदा हीला बता रहा, ये किन की बातें हो रही है? खुदा ताला की बातें हो रही है, उसके अंबिया की बातें हो रही है, वो बता रहा है कि कोई बात नहीं है कसम खा जाकर वो जो बुरा करो उसको। और उन्होंने इसी तरह से वो एक मुठा लिया आपने इनको का किया, और फिर अल्लाह अकबर खुश हो गए साहब से मौज हो गई कसम पूरी हो गई। अब आप करेंगे ये तो अब बात हो गई, अब ताना हुआ, तो वो तो कहता है कि अकलमंद जो है उनके लिए इसमें बात है, कहने की बड़ी बात है इसमें अकलमंद ये जना की सजा 100 कोड़े हैं। ये इन सजाओं के ऊपर तबसरा करते हुए मुझे मुसीबत है, मुझे बार बार कहना पड़ता है, लेकिन मैं इसलिए कहता हूँ मौजूदी मजूम साहब का नाम कि लेटेस्ट तस्वीर उनकी है और उनको बड़ा मॉडर्न समझा जाता है ना, बड़े बहुत बड़े मुफक्कर इस्लाम के और बड़े तकलीफ। उन्होंने इस पर तबसरा करते हुए लिखा है तफहीमुल कुरान की 3rd जिल्द का 341 तक। उन्हें फिक्र पैदा हो गई कि ये 100 कोड़े मारने हैं। कहा कि अगर वो मुजरिम कमजोर हो, बीमार हो, बूढ़ा हो, 100 कोड़े तो खा नहीं सके। उन्होंने लिखा ये है कि हमारे लिए हदायत है इसके अंदर, चाहिए ये कि एक बहारू ले लो उसमें 100 तिनके रख के उसको एक दफा मार दीजिए तो ये वो जुर्म जो है उसकी सजा का तकाजा पूरा हो जाता है। ये कानून तफहीमुल कुरान के अंदर ये वो कानून बता रहे हैं कि तकाजा वो पूरा हो जाएगा 100 कोड़े। तो आपने सोच लिया कि इनसे फिर क्या क्या इन किस्म बात किया जाए, आप हैरान होते होंगे कि ये अफगान ने ये इस किस्म की कहानियां रखी हुई थी इस काम के लिए रखी हुई, ये कोई वायद नहीं है ये तो कह रहे हैं। मैंने अर्ज किया है कि इतना बड़ा जिसको कहा जाता था कि इतना बड़ा मुफस्सिर मुफस्सिर मॉडर्न, उनको तो अल्लाह का शाहकार कहा जाता, उनकी तकदीर में ये जो जुर्म जना की सजा 100 कोड़े है उससे तबसरा करते हुए ये कहा गया है कि अदालत ये देख ले कि अगर वो 100 नहीं बर्दाश्त कर सकता तो फिर वो अपनी उसमें लिख देंगे ना अपने जजमेंट के अंदर कि 100 तिनके ले लिए जाएं। और मैं समझता हूँ इस किस्म की बाहरियां या वो अदालत में ही रख लेंगे अपने यहाँ या वो वहाँ बाहर जेल में होंगी कि ऐसा हो और उसको वो तिनके 100 गया ये किया तो वो उसने कहा था वो कसम का तकाजा पूरा हो जाएगा। ये कहते हैं कानून का तकाजा पूरा हो जाएगा। और सूरह सात की आयत 44 तक हम आ गए, अजीजा ने माने एक बड़ा अहम ऐलान सा है, 45 से हम अगले दर्श में लेंगे।